यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। सूचनाको हक उपयोग गर्दा अराजकताले प्रशय पाउन नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेपाललाई एसियाली विकास बैंकले विभिन्न परियोजना कार्यान्वयनका लागि 21 अर्ब 23 करोड़ सहुलियत ऋण तथा अनुदान उपलब्ध गराउने। सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षकको दलगत आबद्धता हटाउनुपर्ने शिक्षाविदहरूको सुझाव। रूस युक्रेन युद्ध अन्त आफ्नो पहिलो प्राथमिकता हुने अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। र एनपीएल क्रिकेटमा सुदूरपश्चिम रॉयल्सद्वारा जनकपुर बोल्ड्स र काठमाण्डू गुर्खाजद्वारा लुम्बिनी लायन्स पराजित। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हक उपयोग गर्दा अराजकताले प्रशय पाउन नहुने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अल्मल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने बताउनुभयो। प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रूपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा प्रधानमन्त्री ओली समक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त डाक्टर सुरेश प्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभयो। यस्तै प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आयुक्त आचार्यले नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। समारोहमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ, मन्त्रालयका सचिव राधिका अरियाल लगायत उपस्थित हुनुहुन्थ्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्नेमा जोड़ दिनुभएको छ। तेह्रथुमको अठराई स्थित प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले शिक्षकहरूमा ज्ञान सम्प्रेषणको कला विकास हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा एसईईमा विद्यालयको गत वर्षको नतिजा कमजोर भएको सुन्दा खिन्नता व्यक्त गर्दै विद्यार्थी र शिक्षकलाई गम्भीरता बुझेर मेहनत गर्न आग्रह गर्नुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले बाल्यकालमा पढ़ेका र खेलेका दिनहरूको पनि स्मरण गर्नुभएको थियो। प्रधानमन्त्री ओलीले विद्यालय भवन निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाली संस्था युङ होङ गिल फाउण्डेशन र निर्माणमा सहयोग गर्ने अन्य पक्षलाई धन्यवाद समेत दिनुभएको थियो। त्यसक्रममा प्रधानमन्त्री ओलीले विद्यालयका विद्यार्थी शिक्षक स्थानीय लगायतसँग अन्तर्क्रिया समेत गर्नुभएको थियो। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्रको सुधारका लागि पहल भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाब दिनुहुँदै अर्थमन्त्री पौडेलले समस्या र दबावमा रहेको अर्थतन्त्रको सुधारका लागि पहल भइरहेको र समग्र आर्थिक स्थिति मध्ये केही सूचक राम्रो रहेको र शेयर बजार लगायतमा गतिशीलता आएको बताउनुभयो। अर्थमन्त्री पौडेलले राजस्व चुहावट रोक्नका लागि सरकारले प्रयास गरिरहेको भए पनि सबै प्रयास सफल हुन नसकेको बताउनुभयो। बैठकमा अर्थ मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहे पनि आन्तरिक अर्थतन्त्र चलायमान बनाउने चुनौती रहेको बताउनुभयो। बैठकमा सांसदहरूले राजस्व छूटलाई औचित्यपूर्ण र पारदर्शी बनाइनुपर्ने, भन्सार मूल्य कारोबार मूल्यमा आधारित हुन नसकेको, भन्सार कार्यालयलाई आधुनिक र प्रविधि मैत्री बनाउनुपर्ने सुझाव दिनुभएको थियो। नेपाल सरकार र एसियाली विकास बैंक एडीबी बीच यान्त्रिक सिंचाई नवप्रवर्तन परियोजना र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना कार्यान्वयनका लागि 21 अर्ब 23 करोड़ रूपैयाँ बराबरको सहुलियत पूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। आज अर्थ मन्त्रालयमा भएको सम्झौता अनुसार उक्त परियोजनाका लागि एडीबीले 14 अर्ब 88 करोड़ रूपैयाँ ऋण तथा 2 अर्ब रूपैयाँ अनुदान दिनेछ। त्यस्तै जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका लागि 1 अर्ब 35 करोड़ रूपैयाँ ऋण, 2 अर्ब 97 करोड़ रूपैयाँ अनुदान सम्झौता भएको हो। सम्झौता पत्रमा अर्थ सचिव डाक्टर रामप्रसाद घिमिरे र एडीबीका देशीय निर्देशक आर्नो कोसवाले हस्ताक्षर गर्नुभयो। मध्य प्रदेशको रौतहट र सर्लाही जिल्लामा लागू गर्ने यान्त्रिक सिंचाई परियोजना अन्तर्गत उन्नत सिंचाई प्रविधि लागू गर्नेछ भने जलवायु उन्नतशील तथा जीविकोपार्जन परियोजनाका कर्णाली तथा सुदूरपश्चिम प्रदेशका ग्रामीण समुदायका लागि समुदायलाई जलवायु परिवर्तनका असरहरूप्रति प्रतिरोधी बनाउने उद्देश्यले सञ्चालन हुनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै कुरा समेटिएको जनसंख्या नीति आवश्यक रहेको बताउनु भएको छ। आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले जनसंख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्ने भएकाले जनसंख्या नीतिमा सबै कुरा समेट्नु आवश्यक रहेको उल्लेख गर्नुभयो। जनसंख्या नीति बनाउने कुरा सरकारले प्राथमिकतामा राख्न नसकेको उल्लेख गर्नुहुँदै मन्त्री पौडेलले जनसंख्याको राष्ट्रिय नीति बनाउन विश्वविद्यालयमा रहेका जनसंख्या विभागहरूले विशेष पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *1415# डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। वन तथा वातावरण मन्त्री एन बहादुर शाही ठकुरीले प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल सबैभन्दा आकर्षक गन्तव्य स्थलको रूपमा रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री शाहीले जथाभावी गर्ने भौतिक विकास, वन अतिक्रमण, वन फडानी, मानव वनजन्तु द्वन्द, पर्वतीय क्षेत्रको इको सिस्टम र दिगो विकास लगायतका चुनौतीलाई सामना गर्न सबै मिलेर काम गर्नुको विकल्प नभएको बताउनुभयो। मन्त्री शाहीले बसाई सराईले गर्दा वनमाथिको निर्भरता घट्दै गएकाले वन पैदावारलाई उद्योग व्यवसायसँग जोड्नुपर्ने पनि बताउनुभयो। सोही कार्यक्रममा वन राजमन्त्री रूपा विकले नेपालका हिमालहरू, वनस्पति र वन जन्तुहरूको भण्डारण भएको उल्लेख गर्नुहुँदै मूल्यवान जैविक विविधताको संरक्षण गर्नु सबैको कर्तव्य रहेको बताउनुभयो। सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सामुदायिक विद्यालयका शिक्षकलाई दलगत राजनीतिक गतिविधिबाट टाढा राख्नुपर्ने शिक्षाविदहरूले सुझाव दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथि सुझाव लिन विज्ञहरू सहितको आज बसेको बैठकमा शिक्षाविद डाक्टर केदार भक्त माथेमाले दलगत राजनीतिक आबाध्यताका कारण राजनीतिक शिक्षा धराशी भएको भन्दै तलब भत्ता, पेन्सन जस्ता सुविधाहरू राज्यले उपलब्ध गराउँदा पनि सामुदायिक विद्यालयका शिक्षकले नतिजामूलक कार्य गर्न नसक्नुको कारण दलगत आबद्धता नै भएको धारणा व्यक्त गर्नुभयो। त्यसै गरी डाक्टर महाश्रम शर्मा र डाक्टर रोजनाथ पाण्डे लगायतका शिक्षाविदले विद्यालय शिक्षाको आधार नजिकको सरकारको हुनुपर्ने विचार व्यक्त गर्नुभएको थियो। सहकारी पीड़ित तथा सहकारी बचतकर्ताहरूले बचत रकम फिर्ता गर्न माग गर्दै राष्ट्रिय मानवाधिकार आयोगलाई ध्यानकर्षण पत्र बुझाएका छन्। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगर समक्ष बुझाइएको ध्यानकर्षण पत्रमा सरकारद्वारा बचतकर्ताको रकम फिर्ता गर्न ठोस कदम नचालेको उल्लेख छ। सो अवसरमा ज्ञापन पत्र बुझ्नुहुँदै आयोगका अध्यक्ष मगरले सहकारीको रकम अपचलन तथा बचत फिर्ता हुन नसकेको सम्बन्धमा आयोगमा दर्ता भएका उजुरीहरूमा आयोगबाट अनुसन्धान भइरहेको र सम्बन्धित पक्षहरूसँग छलफल गरी निष्कर्षमा पुग्ने बताउनु भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना आफूले कार्यभार सम्हाल्ने बित्तिकै युक्रेन युद्धको समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताउनु भएको छ। अमेरिकी निर्वाचित राष्ट्रपति ट्रम्पले फ्रान्सेली पत्रिका पेरिस म्याचलाई दिनुभएको एक अन्तर्वार्तामा रूस र युक्रेन दुवै देशले ठूलो संख्यामा नागरिक गुमाइरहेको र लाखौं सैनिक मारिएकोमा खेद प्रकट गर्नुभयो। इरानको राजधानी तेहरानमा बुधवार र बिहिबार अस्वस्थ वायु प्रदूषणका कारण विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिएको इरानको सरकारी संचार माध्यमले जनाएको छ। उच्च प्रदूषणको स्तर रहेको तेहरानमा हालैका दिनहरूमा धुवा तथा तुवालोका कारण प्रदूषणको मात्रा ह्वात्तै बढ़ेको छ। अलबोर्ज पर्वतको दक्षिणी फेदमा अवस्थित तेहरानमा बुधवार स्थानीय संचार माध्यमले अधिकारीहरूलाई उद्धृत गरी वायु प्रदूषणको गुणस्तर अस्वस्थ रूपमा पुगेको बताएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सिमेन्ट उत्पादक उद्योगी र निर्माण व्यवसायी बीच सिमेन्टको मूल्य घटाउने सहमति भएको छ। सिमेन्ट उत्पादक उद्योगहरूले सिमेन्टको मूल्य बढ़ाएपछि सर्वत्र त्यसको विरोध भइरहँदा बुधबार सिमेन्ट उद्योगी निर्माण व्यवसायी र सरकारी पक्ष बीचको छलफलपछि सिमेन्टको मूल्य घटाउने सहमति भएको हो। निर्माणको कामले तीव्रता लिन थालेको अवस्थामा सिमेन्टको भाव बढ़ाइनु उपयुक्त नभएकाले सबैको चासोलाई सम्बोधन गर्दै मूल्य घटाउने सहमति हुनु सकारात्मक भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताउनुभयो। सिमेन्ट उद्योगीहरूले काठमाण्डुमा ओपीसी सिमेन्ट खुद्रामा प्रतिबोरा 700 रूपियाँमा र पीपीसी सिमेन्ट प्रतिबोरा 600 रूपियाँमा बिक्री वितरण गर्न सहमत भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। विश्वकै धार्मिक पर्यटकका लागि प्रसिद्ध लुम्बिनी क्षेत्रमा थुप्रै सुविधा सम्पन्न होटलहरू खुल्दै गएका छन्। भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका कारण हौसिएका पर्यटन व्यवसायीहरूले त्यस क्षेत्रमा लगानी बढ़ाएपछि होटलका साथै पर्यटकका लागि आवश्यक अन्य सुविधाहरू पनि थपिँदै गएको त्यस क्षेत्रका होटल व्यवसायी चन्द्र प्रकाश श्रेष्ठले बताउनुभयो। लुम्बिनी क्षेत्रमा पर्यटन व्यवसायीहरूले गरेको लगानीबाट बढ़ी प्रतिफल प्राप्त गर्न त्यस क्षेत्रको पर्यटनलाई चलायमान बनाइनुपर्ने र त्यसका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नु जरूरी रहेको त्यस क्षेत्रका सरोकारवालाहरूको भनाई छ। लुम्बिनीसँगै त्यससँग सम्बन्धित कपिल वस्तु र नवलपरासीमा पर्ने गौतम बुद्धसँग सम्बन्धित स्थलहरूको समेत प्रचार प्रसार र पर्यटकलाई त्यहाँसम्म पुग्ने सहज वातावरण निर्माणमा पनि सरकारले ध्यान दिनुपर्नेमा त्यस क्षेत्रका पर्यटन व्यवसायीहरूले जोड दिएका छन्। पछिल्लो पाँच कारोबार दिन लगातार घटेको शेयर बजार मापक नेप्से परिसूचक बुधबार भने 45.88 अंकले बढ़ेको छ। बुधबार नेप्से परिसूचक 45.88 अंकले बढ़ेर 2715.71 बिन्दुमा पुगेको छ। यसअघि मंगलबार 6.32 अंकले र सोमबार 12.84 अंकले नेप्से परिसूचक घटेको थियो। यस्तै आइतबार नेप्से परिसूचक 45.93 को उच्च अंकले घटेको थियो। यस्तै नेप्से परिसूचक गत साताको बुधबार 24.97 अंकले र बिहीबार 15.93 अंकले लगातार रूपमा घटेको थियो।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार अजय बमबाट।
नेपाल प्रिमियर लीग एनपीएलको लो स्कोरिङ खेलमा सुदूरपश्चिम रोयल्सले अपराजित रहेको जनकपुर बोल्समाथि 72 रनको फराकिलो जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाएको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले शीतले भिजेको पिच र आउटफिल्डमा राम्रो प्रदर्शन गर्न सकेको थिएन। त्यसैले सुदूरपश्चिमले निर्धारित विश्वभरमा 9 विकेट गुमाएर 123 रन बनाएको थियो। लक्ष्य जनकपुरले सहजै पूरा गर्ने देखिएको थियो, तर जनकपुरले सुदूरपश्चिमका स्पिनर सामु खुलेर खेल्न सकेन र 12.1 ओभरमा सबै विकेट गुमाउँदै 51 रनमै समेटियो। सुदूरपश्चिमलाई जित दिलाउन ब्याटिङतर्फ 17 र बलिङ मार्फत 2 विकेट लिएका सार पाण्डेले पिचको कन्डिसन बुझेर खेल्दा जित निकालेको बताए। सुदूरपश्चिमले 12 ओभरसम्म नै स्पिनर मात्रै प्रयोग गरेको थियो, त्यसमा उसलाई सफल पनि मिल्यो। यही खेल मार्फत डेब्यू गरेका हरमित सिंहले 2 विकेट लिए। कप्तान दिवीर सिंहेरी र ईशान पाण्डेले पनि 2 विकेट नै लिए। सैफ जैब र नरेन साउदले पनि 1-1 विकेट लिएपछि सुदूरपश्चिमले जनकपुरलाई एनपीएलकै सबैभन्दा कम स्कोरमा रोक्न सफल भयो। यसअघि पोखरा एडभान्सले चितवन राइनोज विरूद्ध मात्रै 74 रन बनाएको थियो। जितसँगै जनकपुरलाई उछिन्दै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सुदूरपश्चिमले 5 खेलबाट 8 अंक पुर्याएको छ। समान खेलबाट जनकपुरको पनि समान अंक रहे पनि नेट रन रेटमा सुदूरपश्चिम अगाडि छ। सुदूरपश्चिमले विराटनगर किङ्सलाई 90, काठमाडौँ गोर्खाजलाई 73 र लुम्बिनी लायन्सलाई 45 रनले पराजित गरेको थियो, तर चितवन राइनोसँग पनि 33 रनले पराजित हुन पुग्यो। जनकपुरले भने विराटनगर कर्णाली याक्सलाई समान 8 विकेटले हराएको थियो। पोखरा एडभेन्चर 7 विकेट र लुम्बिनीमाथि 1 रनको रोमाञ्चक जित हासिल गरेको थियो। सुदूरपश्चिमले अब पोखरा र कर्णालीसँग खेल्न बाँकी छ। एक जितले पनि सुदूरपश्चिमलाई प्लेअफमा पुर्याउनेछ। अर्को खेलमा काठमाडौँ गोर्खासँग पराजित भएसँगै लुम्बिनी लायन्स नेपाल प्रिमियर लीग एनपीएलबाटै बाहिरिएको छ। खेलमा काठमाडौँसँग लुम्बिनी 18 रनले पराजित भएको हो। लीग चरणमा कर्णाली याकसँग खेल्न बाँकी लुम्बिनीले चितवन राइनोटलाई 33 रनले मात्रै हराउन सक्यो। बाँकी खेलमा हार बेहोरेको लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो। यता काठमाडौँले भने दोस्रो जित हासिल गरेको छ। काठमाडौँले यसअघि कर्णाली याक्सलाई 3 विकेटले पराजित गरेको थियो। काठमाडौँले दिएको 104 रनको लक्ष्य पछ्याएको लुम्बिनी 19.2 ओभरमा सबै विकेट गुमाउँदै 85 रन मात्रै बनाउन सक्यो। टस जितेर पहिला ब्याटिङ थालेको काठमाडौँले 19.2 ओभरमा सबै विकेट गुमाउँदै 103 रन बनाएको थियो।
अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही, बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सूचनाको हक उपयोग गर्दा अराजकताले प्रशय पाउन नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेपाललाई एसियाली विकास बैंकले विभिन्न परियोजना कार्यान्वयनका लागि 21 अर्ब 23 करोड़ रूपैयाँ सहुलियत ऋण तथा अनुदान उपलब्ध गराउने। सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षकको दलगत आबद्धता हटाउनुपर्ने शिक्षाविदहरूको सुझाव। रूस युक्रेन युद्ध अन्त आफ्नो पहिलो प्राथमिकता हुने अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। र एनपीएल क्रिकेटमा सुदूरपश्चिम रॉयल्सद्वारा जनकपुर बोल्ड्स र काठमाण्डू गुर्खाजद्वारा लुम्बनी लायन्स पराजित। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।